ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا وحبيبنا وشفيعنا محمدًا عبده ورسوله أرسله إلى الناس كافة بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا وبعد فأعوذ بالله من الشيطان الرجيم وكيف تكفرون بالله وكنتم أمواتا فأحياكم ثم يميتكم ثم يحييكم ثم إليه ترجعون. قرآن پاک فرماتا ہے اللہ کا تم کیسے انکار کر سکتے ہو, تم نتھنگ تھے, مردے تھے, غیر موجود تھے, مرے ہوئے تھے, نتھنگ تھے, بس اللہ نے تمہیں زندہ کیا, پھر وہ تمہیں مارے گا, پھر وہ تمہیں زندہ کرے گا, پھر تم سب کو لوٹ کر اللہ کی طرف جانا ہے. جو اللہ یہ کر رہا ہے اس کا تم کیسے انکار کر سکتے ہو؟ اس زمین پر اللہ کی جو مخلوقات وجود میں آتی ہیں وہ تین طرح کی ہیں. اس زمین کے علاوہ اللہ کی کائنات کتنی بڑی ہے اور وہاں کیا کچھ ہو رہا ہے ہم کیا جانے. اللہ کی ایک مخلوق کائنات یونیورسل عالم کتنا بڑا عالم ہے وہ کوئی نہیں جانتا ہم کیا. اور اللہ کی مخلوقات کیسے وجود میں آتی ہیں ہم نہیں جانتے, لیکن ہماری اس زمین پر جو زمین ہماری آنکھوں کے سامنے ہے, جس کا ہم مشاہدہ کر رہے ہیں, جس کو ہم دیکھ رہے ہیں, اس زمین پر اللہ کی مخلوقات تین طرح سے وجود میں آتی ہیں. ذرا غور کرو. ایک زمین سے ڈائریکٹ مخلوق پیدا ہوتی ہے اور پھر مر کر زمین میں مل جاتی ہے, توالد و تناسل نہیں ہوتا اس میں, یعنی نسل کا سلسلہ جیسے نسل کا سلسلہ چلتا ہے اس طرح سے نہیں چلتا. ڈائریکٹ زمین سے مخلوقات وجود میں آتی ہے, جتنی اس کی حیات ہے اتنی دیر زندہ رہتی ہے, پھر مر کر مٹی میں مل جاتی ہے. کیڑے مکوڑے اسی طرح سے پیدا ہوتے ہیں. اب غور کرو, کیڑے مکوڑے اسی طرح پیٹ پیدا ہوتے ہیں, ہمارے پیٹ میں کیڑے پڑ جاتے ہیں, پھل لٹک رہا ہے اس میں کیڑے پڑ جاتے ہیں, نالی گندی نالی بہ رہی ہے اس میں سے مچھر پیدا ہوتے ہیں, اس میں کیڑے پیدا ہوتے ہیں, بے شمار مخلوق کھٹمل ہے, پسو ہیں, پتہ نہیں کیا کیا پیدا ہوتا رہتا ہے. یہ سب مٹی سے ڈائریکٹ پیدا ہوتے ہیں. یہ جو پھل ہے یہ بھی مٹی ہے, کیونکہ پھل مٹی میں سے بنا ہے. اس پھل کے اندر جو کیڑے پیدا ہو رہے ہیں یہ مٹی سے ڈائریکٹ پیدا ہو رہے ہیں. ہمارے پیٹ میں جو کیڑے پیدا ہو رہے ہیں, یا زخم ہو گیا زخم میں جو کیڑے پیدا ہو رہے ہیں, یہ بھی مٹی سے پیدا ہو رہے ہیں. ہمارا جسم خود مٹی سے بنا ہوا ہے. आज रात बारिश हुई, कुछ नहीं था, सुबह देखो सारा मैदान मेंढकों से भर भरा पड़ा है, टें 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 टें, कहाँ से आ गए? वो जमीन में से डायरेक्ट पैदा होते हैं। आज कोई मच्छर नहीं है, कल से पैदा शुरू हो रहे, 24 घंटे होते होते मच्छरों की बला आ गई। आओ हमारे हिंदुस्तान में आकर देखो, तुम्हारे यहाँ तो बेचारा कोई एक एक पैदा होता है, आहिस्ता डरता डरता पैदा होता है, उसे भी तुम मार देते हो। हम लोग नहीं मारते अल्लाह के मखलूक को। आओ जब मच्छर पैदा होते हैं तो 24 घंटे में पूरी दुनिया हिंदुस्तान भर जाता है, और फिर चंद दिन के बाद में ऑटोमेटिकली एकदम खत्म। कहाँ गए अल्लाह जाने कहाँ गए? जरा तेज धूप पड़ी, लू चली कि सब मच्छर खत्म। बरसात का जमाना आता है तो कितने कीड़े जंगल में, घास में कितने कीड़े मकोड़े, तरह तरह के जानवर पैदा हो जाते हैं। कहां से पैदा हुए? मिट्टी से डायरेक्ट पैदा होते, और फिर जितनी उनकी जिंदगी है उतनी जिंदगी गुजार कर मर कर वो मिट्टी में मल गए, मिट्टी हो गए। मेरे भाइयों, समझाना ये है कि जमीन में से डायरेक्ट पैदा होना कोई अनोखी बात नहीं है। रोज करोड़ों मखलूकात जमीन से डायरेक्ट पैदा हो रही है, हो रही हैं, हो रही हैं, और फिर एक वक्त के बाद में किसी मखलूक की जिंदगी एक घंटे की कुल है। वो पैदा हुई, घंटे के बाद मर करके मिट्टी में मल गई। किसी की दो तीन हफ्ते की जिंदगी है, किसी की महीने दो महीने की जिंदगी है। जिसकी जितनी जिंदगी है उतनी जिंदगी गुजार कर मर कर फिर मिट्टी में मिल गई। और कुछ मखलूकात वो हैं जिनके पहले दो फर्द डायरेक्ट मिट्टी से बनाए गए, फिर उनमें तवालुद और तनासुल शुरू हुआ, अब मिट्टी से डायरेक्ट नहीं बनते। पहले दो फर्द जो है वो डायरेक्ट मिट्टी से बने, भैंस और भैंसा जो पहले दो फर्द थे वो मिट्टी से बने, गाय और बैल पहले दो फर्द मिट्टी से बने, बकरी और बकरा पहले दो फर्द मिट्टी से बने, मोर और मोरनी पहले दो फर्द मिट्टी से बने, आदम और हव्वा अलैहिमस्सलाम पहले दो फर्द इंसान के डायरेक्ट मिट्टी से बने, जान और जान की बीवी जैसे हमारे दादा हैं आदम, इसलिए हम क्या कहलाते हैं? आदमी, उसमें या बढ़ा देते हैं, आदम की औलाद आदमी। औरत, औरत भी आदमी, औरत भी आदमी है, मर्द भी आदमी है, आदम की औलाद है। ऐसे जो जिन्नात हैं उनका जो जद्द अमजद हैं उनका नाम है जानुन, और उनकी बीवी है, उसका नाम नहीं आया कहीं। वो पहले दो फर्द वो डायरेक्ट मिट्टी से बनाए। डायरेक्ट मिट्टी से बनाने का मतलब ये है कि अकेली मिट्टी नहीं होती है, चार अनासिर इकट्ठा होते हैं, और जो जुज गालिब होता है उसका नाम लिया जाता है। हम पैदा हुए हैं आग पानी हवा मिट्टी से, मगर मिट्टी हमारे अंदर गालिब है, ज्यादा है, इसलिए हम खाकी मखलूक कहलाते हैं, मिट्टी की मखलूक कहलाते हैं। हालांकि हमारे वजूद में पानी भी है, हवा भी है, हीट भी है, आग माने हीट भी है, और मिट्टी भी है, लेकिन ज्यादा तादाद उसमें मिट्टी की है, इस वजह से हम खाकी मखलूक कहलाते हैं। और जिन्नात उनमें वो मिट्टी भी है, आग भी है, हवा भी है, पानी भी है, लेकिन ज्यादा गालिब आग है, हीट है, उनमें गालिब आग और हीट है, इसलिए वो नारी मखलूक कहलाते हैं। नारी मखलूक का मतलब ये नहीं है कि उसमें मिट्टी और हवा और पानी नहीं है, वो सब है उनमें। तो उनके पहले दो फर्द जान और जान की अहलिया, ये दोनों मिट्टी से बनाए गए, अनासिर अरबा से चार अनासिर से बनाए गए, उसमें आग गालिब थी, फिर उनमें तवालुद व तनासुल, आदम अलैहिस्सलाम के औलाद में तवालुद व तनासुल। अब कोई दो इंसान मिट्टी से डायरेक्ट नहीं पैदा होता, वही तवालुद व तनासुल चल रहा। गाय है, भैंस है, बकरी है, मोर है, शेर है, चीता है, सारे हैवानात जो हैं उनके पहले दो फर्द मिट्टी से बनाए हैं अल्लाह ताला ने, और फिर उनमें तवालुद तनासुल शुरू हुआ। कोई ये सोचता होगा कि दादी हव्वा को तो आदम अलैहिस्सलाम की पसली से पैदा किया गया है, मिट्टी से कहाँ बनाया गया है। उस सिलसिले में जाए, मैंने अभी बताया था कि हमारे पेट में कीड़े पड़ते हैं, ये भी मिट्टी से बनते हैं, क्योंकि हम खुद मिट्टी से बने। दरख्त पर फल लटक रहा है, उस फल में जो कीड़े पड़ते हैं वो भी मिट्टी से बनते हैं, क्योंकि दरख्त और फल सारे मिट्टी से हैं। तो अगर दादा की पसली से दादी बनाई गई है तो अभी तो मिट्टी से बनी और डायरेक्ट बनी। जैसे हम तवालुद व तनासुल होता है, माँ बाप के पेट से पैदा होते हैं, इस तरह से दादी नहीं बनी, दादा से डायरेक्ट पसली से बनी तो वो भी मिट्टी से डायरेक्ट बनी। और ये आइडिया कि दादी दादा के पसली से पैदा हुई हैं, ये आइडिया और नजरिया दर हकीकत बाइबल का है। इस्लामी रिवायात में, कुरान हदीस में ऐसी कोई सरी बात नहीं, बाइबल में है। अब भी होली बाइबल खोलो, होली बुक शुरू में पहली ही किताब पैदाइश है, और बाज बाइबल फोटो वाले भी हैं, तो एक पूरे सफ़े में फोटो दिया होगा एक बाग का, उसके नीचे एक आदम, एक इंसान लेटा हुआ है, आदम अलैहिस्सलाम लेटे हैं, और अल्लाह ताला परिंदा बनकर अस्तग़फिरुल्लाह 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 फोटो दिया है बाकायदा। अल्लाह ताला परिंदा बनकर, पंजे में छुरी है, वो आकर आकर के थोड़ा कुरेद करके पसली में से काट करके ले गए। आदम अलैहिस्सलाम सोए हैं, हालांकि जन्नत में सोने का नहीं सवाल है, सोता वो है जो थकता है, जन्नत में कहाँ थकते हैं। नींद आती है थकने से, जन्नत में थकन नहीं है तो नींद कहाँ से आएगी। मगर उन्होंने फोटो ऐसा दे रखा, आदम अलैहिस्सलाम मज़े की नींद सोए हैं, अल्लाह ताला कबूतर बनकर आते हैं, पंजे में छुरी लेकर और थोड़ा सा गोश्त ले गए और दादी हव्वा को पैदा करके भेज दिया। वो आकर के उधर ही बैठ गई जिधर से गोश्त लिया था पसली में से। जब आदम अलैहिस्सलाम की आँख खुली, अभी तक आँख नहीं खुली, वो पैदा होकर आ गई, वहाँ तक सोए ही हैं, जब आँख खुली तो देखा एक औरत बैठी है, तो उन्होंने घबरा कर पूछा तू कौन है। तो हमारी जो गुजराती बाइबल है उसमें लफ्ज़ है, उसने आदम हजरत हव्वा ने कहा तू नर मैं नारी, उर्दू में अंग्रेजी में पता नहीं क्या लफ्ज होंगे, ये सब बाइबल में है। और वहाँ से इस्लामी रिवायात में ये नज़रिया आया है कि दादी दादा के पसली से पैदा हुई, ये असल बाइबल का नज़रिया है। इस्लामी रिवायात में तो वो आयत है जो अभी आज हमारे हाफिज़ों ने सबसे पहले पढ़ी और जो निकाह की मजलिस में आम तौर पर पढ़ी जाती है, या अय्युहन नासु तक्कू रब्बकुम अल्लज़ी खलक़कुम मिन नफ़्सिन वाहिदा व खलक़ मिन्हा ज़ौजहा व बस्सा मिन्हुमा रिजालन कसीरन व निसाअ। ऐ इंसानों, ऐ लोगो, अपने उस परवरदिगार से डरो जिसने तुम्हें एक नफ्स से पैदा किया है और उसी नफ्स से उसका जोड़ा वाइफ बनाई, फिर दोनों से मिलकर बेशुमार मर्द और औरतें अल्लाह ने फैला दी। यहां ये टुकड़ा है, वह खलका मिन्हा ज़ौजहा, उस एक नफ्स से उसकी ज़ौजा उसकी बीवी को बनाया। आदम अलैहिस्सलाम की पसली से हजरत हव्वा को बनाया, ऐसा क्लियर कुरान में नहीं है। यह एक नफ्स से तमाम इंसानों को एक नफ्स से पैदा किया है, और तमाम इंसान जो मर्द हैं वो एक नफ्स से नहीं, जो औरतें हैं वो भी इसी नफ्स का आप हैं, ये मजमून है। और तफसीरों में एक बहुत बड़ी तफसीर है रूहुल मानी, रूहुल मानी में दो तफसीरें की हैं, अंदर हौज में तो यही तफसीर की है जो मशहूर है, और हाशिए में मोहम्मद बाकिर रहमतुल्लाह अलैह का कौल नकल किया है। मोहम्मद बाकिर बहुत बड़े आलिम हैं, ताबेई हैं, حضرت جابر کے شاگرد ہیں، حضرت علی کرم اللہ تعالی وجہو کے پوتے ہیں، اور شیعوں کے چوتھے امام ہیں امام باقر. ان کا قول حاشیے میں لکھا ہے کہ خلقت حواء من بقیت طینت آدم، جو مٹی آدم علیہ السلام کے لیے تیار کی گئی تھی اور اسے آدم علیہ السلام کا پتلا بنا، اس کی باقی ماندہ مٹی سے دادی حواء بنی. یہ قول روح المعانی میں خود مصنف نے حاشیے میں نقل کیا ہے، اور ایسے ویسے کا قول نہیں، امام باقر رحمۃ اللہ علیہ کا قول ہے. یہ قول ان کو کیوں لکھنا پڑا کہ یہ جو مشہور بات ہے کہ انسان مرد کی عورت مرد کی پسلی سے پیدا ہوئی ہے، یہ بات اسلامی روایات میں دو ٹوک نہیں ہے، یہ تو بائبل کی باتیں ہیں جو اسلامی روایات میں اسرائیلیات بن کر گھسی ہیں. اسلام مسلمان ہمارے یہاں تو یہ دوسرا قول یہ بھی ہے. یہی میں کہہ رہا ہوں کہ ہر نو کے پہلے دو فرد ڈائریکٹ مٹی سے پیدا ہیں، بھینس اور بھینسا، گائے اور بیل، بکرا اور بکری، گھیٹا اور گھیٹی، مور اور مورنی، ہر پہلے دو فرد مٹی سے پیدا ہوئے ہیں. تو انسان کے پہلے دو فرد بھی مٹی سے پیدا ہوئے ہیں، پھر توالد و تناسل شروع ہو گیا، اب قیامت تک توالد و تناسل ہوتا جائے گا، اب کوئی دوسرا فرد ڈائریکٹ مٹی سے پیدا نہیں ہوگا. تو یہ دوسری مخلوق ہوئی، پہلی تو مخلوق وہ ہے جن میں توالد و تناسل ہے ہی نہیں، ڈائریکٹ مٹی سے پیدا ہوتے ہیں، جتنی ان کی زندگی ہے وہ گزار کر مر کر پھر مٹی میں مل گئے. برسات میں بے شمار مینڈک، مہینے دو مہینے میں سب مینڈک ختم، کہاں گئے اللہ جانے کہاں گئے. اور اللہ کی عجیب شان ہے، ایک نالی گندی چل رہی ہے، اس میں تم خوردبین دوربین کچھ بھی لے کر دیکھتے رہو دیکھتے رہو، تمہیں کچھ نظر نہیں آئے گا، اور مینڈک پیدا ہو کر کودنے لگے، اسی میں سے مینڈک بن کر کے کودنے لگے گا، تمہیں کچھ بھی نظر نہیں آئے گا، اگر اسی مٹی سے تمہاری آنکھوں کے سامنے مینڈک بنتا ہے. اللہ کی عجیب شان ہے، سب دوربینیں لے کر لگے رہو کہ اس میں سے اسی میں سے مچھر کوئی کٹ نہیں. ہمارے بدن کا میل ہے، اسی میل میں سے کھٹمل پیدا ہو جائیں گے، اسی میں سے پسو پیدا ہو جائیں گے، ہمیں کہیں نظر نہیں آئیں گے، اور اسی میں سے ہوتے. عجیب شان ہے اللہ کی، کچھ عقل دنگ ہے انسان کی. ہمارے سر میں جوئیں پیدا ہوتی کہاں سے پیدا ہوتی ہیں؟ میل سے. وہ میل کیا؟ مٹی ہے، مٹی سے ڈائریکٹ جوئیں پیدا ہو گئی. تم کسی کا سر دیکھتے رہو، رات دن دیکھتے رہو، اور اسے جوئیں پیدا ہو جائیں گے، تمہیں نظر کچھ بھی نہیں آئے گا، اور پیدا ہو جائیں گے، چلنے لگیں گے. میرے بھائیو، اللہ کی مخلوق میں غور کرو تو عقل دنگ رہتی ہے، کیا ہو رہا ہے کچھ سمجھ میں نہیں آتا کیا ہو رہا ہے. اور تیسری مخلوقات وہ ہیں کہ جو ڈائریکٹ مٹی سے بھی پیدا ہوتی ہیں، پھر ان میں توالد و تناسل بھی ہوتا ہے، جیسے مچھلیاں ڈائریکٹ مٹی سے بھی پیدا ہوتی. آپ ایک ایسا تالاب جس میں کہیں سے پانی نہ آ رہا ہو، پانی ہم تالاب بھر دو، 15-20 سال ہوتے ہوتے اس میں مچھلیاں پیدا ہو جائیں گی. ایک تو ہے کہ برسات میں کہیں سے پانی آ جائے تو چلو آدمی یہ سمجھے گا کہیں سے مچھلی آ گئی، نہیں، ایسا تالاب بناؤ جس میں کہیں سے کوئی نہ ہو. ایک وقت گزرنے کے بعد میں اس میں مچھلیاں پیدا ہو جائیں گی. اور خود پانی کے بہت سے قسم قسم کے کیڑے ہیں، پانی کے قسم قسم کے کیڑے ہیں، وہ وہاں پانی میں پیدا ہو جائیں گے. یہ جو مچھلی ڈائریکٹ مٹی سے بھی پیدا ہوتی ہے اور پھر اس میں توالد و تناسل بھی پیدا ہوتا ہے، مچھلی کے بچے بھی پیدا ہوتے ہیں، انڈے بھی ہوتے ہیں، پھر نسل بھی بڑھتی ہے، اور ڈائریکٹ مٹی سے بھی پیدا ہوتی ہے، ایسی اور بھی بے شمار مخلوقات ہیں. یہی جو چونٹیاں ہیں، یہ چونٹیاں ڈائریکٹ مٹی سے بھی پیدا ہوتی ہیں، پھر چونٹیاں انڈے بھی دیتی ہیں، ان انڈوں سے بچے بھی پیدا ہوتے ہیں. یہ مکھیاں، مچھر نہیں، مچھر جو ہیں ان میں توالد و تناسل نہیں ہوتا، یہ مکھیاں ڈائریکٹ پیدا ہوتی ہیں مٹی سے، اور پھر ان میں بچے بھی جنم دیتے ہیں. وہ بہرحال، یہ اس وقت ہماری آنکھوں کے سامنے یہ تین طرح کی مخلوقات عدم سے وجود میں ہر وقت آ رہی ہیں. جب قیامت آئے گی اور پہلی مرتبہ سور پھونکا جائے گا اور سارا یہ تمام انسان سارا جگت ختم اور سب یہاں سے مر کر سب روحیں آگے بڑھ گئی، سب جسم مٹی سے مل گئے. پھر اس کے بعد اللہ تعالیٰ ایک بارش برسائیں گے اور اس بارش برسنے سے انسان ڈائریکٹ مٹی سے پیدا ہوں گے، ان کے جسم اگیں گے، مٹی میں سے ڈائریکٹ جسم اگیں گے. کوئی یہ سوچتا ہوگا کہ بھائی ڈائریکٹ مٹی سے جسم کیسے اگیں گے، اس کو میں سمجھا رہا ہوں کہ بے شمار مخلوقات آج ڈائریکٹ مٹی سے پیدا ہو رہی ہے، ہماری آنکھوں کے سامنے ہو رہی ہے. تو اسی طریقے سے تمام انسان ڈائریکٹ مٹی سے ان کے بدن اوگ آئیں گے، اور جب اوگ آئیں گے تو پھر دوسری مرتبہ سور پھونکا جائے گا، اور وہ روحیں جو آگے جا کر کے ساری عالم برزخ میں ہیں وہ سب ریٹرن ہوں گی، وہ روحیں واپس آئیں گی اسی دنیا میں، اور روحیں اپنے اپنے جسموں میں داخل ہو جائیں گی، اور مرنے کے بعد کی دوبارہ نئی زندگی یوں شروع ہو جائے. یہ ایک مضمون تھا جو میں نے سمجھایا پورا ہوا. اس کے بعد ایک قاعدہ سمجھو، دنیا دو ہیں، چوڑائی میں بھی دو ہیں لمبائی میں بھی دو ہیں. ورلڈ چوڑائی میں بھی دو ہیں اور لمبائی میں بھی دو ہیں. ایک تو ورلڈ لمبائی میں، ایک تو پریزنٹ ٹائم زمانے حال جس دنیا میں ہم اس وقت ہیں، اور ایک فیوچر کی طرف کتنی دنیا ہے اللہ جانے کتنی. یہ دو دنیایں الگ ہیں، ایک پریزنٹ ہے ایک فیوچر دنیا ہے. ہم پریزنٹ کو تو سمجھ رہے ہیں، دیکھ سکتے ہیں، سمجھ سکتے ہیں، کیوں ہماری نگاہوں کے سامنے. لیکن جو لمبائی میں لینتھ میں، جو لمبائی میں فیوچر میں دنیا ہے، معلوم نہیں کہاں تک لمبی دنیا ہے. اس پوری دنیا کو ہم فی الحال جیسا سمجھنا چاہیے نہیں سمجھ سکتے، کیونکہ آگے کیا احوال پیش آئیں گے اور کیا ہوگا معلوم نہیں. وہ جو فیوچر کے معاملات ہیں، آج اگر سمجھانے ہوں تو آج کی اصطلاحوں میں سمجھانا پڑے گا. فیوچر میں جو کچھ ہوگا، اس وقت جو الفاظ ہوں گے، اس کے لیے الفاظ وہ آج نہیں جانتا کوئی. مثال لو، حضور نے فرمایا کہ جب یاجوج ماجوج نکلیں گے اور تمام انسانوں کو ختم کر دیں گے تو پھر وہ کہیں گے آؤ اب آسمان والوں سے لڑیں، اور وہ آسمان کی طرف تیر پھینکیں گے اور وہ تیر واپس آئیں گے سرخ ہو کر، خون خون ہو کر آئیں گے، اور وہ خوش ہوں گے کہ میں نے ایک فرشتہ مارا. اب یہ حضور کے زمانے کے اعتبار سے فیوچر کی بات ہے، اور کب پیش آنی ہے اللہ جانے کب پیش آنی ہے، اور جب پیش آئے گی تو یاجوج ماجوج کیسے تیر پھینکیں گے اللہ جانے کیسے پھینکیں گے. مگر حضور اپنے زمانے میں سمجھائیں گے تو تیر لفظ ہی استعمال کرنا پڑے گا، اس کے بغیر کیسے سمجھائیں گے. تو جب بھی کوئی متکلم پریزنٹ ٹائم میں کوئی مضمون سمجھائے گا فیوچر کا، تو زمانے حال کی اصطلاحات استعمال کر کے سمجھائے گا. آپ اس جگہ پر یہ اگر سمجھیں کہ جیسے حضور کے زمانے میں تیر تھے، یاجوج ماجوج کے تیر بھی ایسے ہی ہوں گے، تو یہ سمجھنا غلطی ہوگی. یاجوج ماجوج جب آئیں گے ان کے تیر میزائل ہوں گے، راکٹ ہوں گے، کیا ہوگا اللہ جانے کیا ہوگا. ان کو حضور نے جو صحابہ کو سمجھایا تو زمانے کی اصطلاحات استعمال کرنی پڑیں گے. تیر تیر ہے، اب وہ تیر اور وہ تیر دونوں میں کیا صورت ہوگی وہ ہم نہیں اندازہ کر سکتے. میرے بھائیو، اسی طرح سے ایک تو پریزنٹ دنیا ہے، اور یہ قیامت تک اس دنیا کا لاسٹ ڈے آ رہا ہے، الیوم الاخر، آخری دن وہ آ رہا ہے. کتنا لمبا، اس وقت کے جو حالات پیش آئیں گے وہ آج ہم اگر سمجھانا چاہیں گے تو آج کی اصطلاحیں استعمال کریں گے. آپ اس سے ایسا نہ سمجھیں کہ جو لفظ ہم بول رہے ہیں معاملات پیش آئیں گے تب بھی وہ ایسے ہی ہوں گے، اللہ جانے وہ صورتیں کیا ہوگی. یہ تو ذہنوں کے نزدیک لانے کے لیے الفاظ استعمال کیے جاتے ہیں. اسی طرح سے میرے بھائیوں، ورلڈ بھی دو ہیں، ایک ہے الدنیا اور ایک ہے الآخرہ. اور یہ جو الدنیا ہے، آپ عربی نہیں جانتے، الدنیا یہ مؤنث ہے, اس کا مذکر ہے الادنا, اور الادنا کے معنی الاقرب, نیئرسٹ, نزدیک ترین, یہ ادنا کے معنی ہیں. اس میں تفضیل ہے ادنا, اور اس کا مؤنث ہے دنیا, اور الدنیا کا موصوف پوشیدہ ہے الدار الدنیا, وہ ورلڈ جو ہم سے نیئرسٹ ہے. کتنا نیئر ہے؟ تالاب کی مچھلی سے تالاب کتنا قریب ہے؟ سوچ کر بتاؤ, تالاب کی مچھلی سے تالاب کتنا قریب ہے؟ اتنا قریب ہے کہ مچھلی تالاب کے اندر سموئی ہوئی ہے اور چاروں طرف تالاب ہے. میرے بھائیو, ہم اسی طرح دنیا کے اندر سموئے ہوئے ہیں اور ہمارے چاروں طرف دنیا ہے. ہم اتنی, یہ دنیا ہم سے اتنی قریب ہے. ایک دوسرا ورلڈ ہے الآخرتو, یہ بھی مؤنث ہے الآخر کا. الآخر کے معنی فار اوے, بہت دور, پرے کا, اور اس کا بھی موصوف پوشیدہ ہے الدار الآخرتو. قرآن میں ہے تلک الدار الآخرتو نجعلها للذین, دار معنی گھر, ورلڈ, وہ دنیا, وہ جہاں جو ہم سے فار اوے, بہت دور ہے, اور دوسرا وہ ورلڈ جو ہم سے نیئرسٹ ہے. یہ دو دنیا ہیں, دنیا اور آخرت. آخرت پہلے سے چل رہی ہے, یہ ہماری دنیا بعد میں شروع ہوئی, اور آخر جو پرے کا عالم ہے, اس پرے کے عالم میں کیا ہے؟ اس میں فرشتے ہیں, اس میں جنت ہے, اس میں جہنم ہے, اس میں حورے ہیں, اس میں قصور ہیں, وہ سب وہی اس دنیا میں ہے. اور اس دنیا میں کیا ہے؟ ہم ہیں, جنات ہیں, ہوا ہے, پانی ہے, مٹی ہے, ساری مخلوقات جو نظر آتی وہ ہے. تو آخرت پہلے شروع ہوئی ہے, مگر وہ اس کی بگننگ ہے, ہمیشہ سے آخرت نہیں ہے. یہ خاص پوائنٹ سے وہ شروع ہوئی ہے, اور دوسری طرف لاسٹ پوائنٹ اس کا ہے ہی نہیں. وہ آخرت تا ابد چلتی رہے گی, اور جنت اور جہنم اس دنیا میں ہیں, اس لیے نہ جنت کبھی ختم ہونے والی, نہ جہنم کبھی ختم ہونے والی. اور ہماری یہ دنیا جس کے اندر ہم ہیں, اس کا بگننگ پوائنٹ بھی ہے اور لاسٹ پوائنٹ بھی ہے. ایک نقطے سے یہ دنیا شروع ہوئی, اور اس کا الیوم الآخر لاسٹ ڈے آ جائے گا. لاسٹ ڈے آ گیا, یہ دنیا فنش, اور وہ چلتی رہے گی. تو یہ دنیا جس میں ہم ہیں, جب یہ وجود میں آئی اور دو دنیا ہو گئی, تو دونوں میں آڑ تو چاہیے. اس آڑ کا نام ہے باریئر, اسی کا نام ہے برزخ. اور باریئر کے لیے کوئی مادی ہونا ضروری نہیں ہے. اللہ نے فرمایا ہے مرج البحرین یلتقیان بینہما برزخ لا یبغیان, دو سمندر اللہ نے چھوڑے ہیں میٹھے اور کڑوے, اور ان کے درمیان میں آڑ ہے, اور وہ آڑ دونوں کو ملنے نہیں دیتی. جو لوگ سمندر کے کنارے پر رہتے ہیں, جیسے ہم سورت میں رہتے تھے, وہاں تاپتی ندی ہے, تو صبح و شام جوار بھاٹا ہوتا ہے. تو ایک تو ندی کا اصل پانی ہے دریا کا, تاپتی ندی کا اوپر سے برسات کا پانی اصل ہے, تو میٹھا ہے. اور صبح و شام جو سمندر کا پانی چڑھتا ہے وہ کڑوا ہے, اور دونوں ملتے نہیں. وہ پانی چڑھتا چڑھتا چلا جائے گا, اور پھر اتر کر کے پھر سمندر میں چلا جائے گا, اور میٹھا پانی نیچے الگ ہی رہے گا. اور اللہ نے میٹھے اور کڑوے پانی کے درمیان میں آڑ اور برزخ بنائی ہے, جو دونوں کو ملنے نہیں دیتے. کیسے؟ کٹورا بھر کر پانی لے کر اس میں گھی گرم کر کے ڈال دو, تیل گرم کر کے ڈال دو, تیل اور گھی نہیں ملیں گے. حالانکہ دونوں لکوڈ ہیں, پانی بھی لکوڈ ہے, تیل اور گھی بھی لکوڈ ہیں. کٹورا بھر کر کے اس میں تم تیل یا گھی ڈالو, نہیں ملیں گے دونوں. پانی اوپر, تیل اوپر رہے گا, پانی نیچے رہے گا. کیوں؟ وہ ہلکا ہے, تیل ہلکا ہے اور پانی ہیوی ہے. ऐसे मीठा पानी हैवी है और खारा पानी हल्का है, वो ऊपर ही रहता है वो नीचे रहता है, मिलते नहीं दोनों। ऐसे इन दोनों के दरमियान में अल्लाह ने दो दुनियाओं के बीच में आड़ रखी है। वो कोई आड़ ऐसा नहीं है कि जैसे पैसिफिक समंदर है जो अमेरिका और चाइना के बीच में है, ऐसा कोई आड़ नहीं है। वो कुदरती आड़ है, जैसे खारे पानी और मीठे पानी के दरमियान में आड़ है, तेल और पानी के दरमियान में आड़ है, ऐसी दोनों दुनियाओं के दरमियान में आड़ है। बहरहाल अब तीन हो गए आलम, एक तो ये दुनिया, एक वो दुनिया, एक बीच का आड़, ये तीनों साथ चल रही हैं। अब हम जब दुनिया में हैं और हमारे चारों तरफ दुनिया है तो वो फार अवे जो वर्ल्ड है वो दूर है, लेकिन जब हम यहाँ से गुजरते हैं पास अवे, तो फिर जब बरज़ख में जाते हैं तो दोनों के बीच में जो पार्टीशन है, जब वहाँ पहुँचते हैं तो उस दुनिया से हम करीब हो जाते हैं। तो उस दुनिया से करीब हो जाने की वजह से वहाँ के अच्छे बुरे असरात पड़ने शुरू हो जाते हैं, जन्नत के असरात भी पड़ने शुरू हो जाते हैं, जहन्नम के असरात भी पड़ने शुरू हो जाते हैं, और इसी का नाम जजा और सजा और अजाब कब्र और कब्र की राहत हैं। वहाँ बरज़ख में कौन पहुँचा? उस बरज़ख में रूह पहुँची, और हमारा जिस्म वो तो गांव से बाहर कब्रिस्तान में खड्डा खोल कर वहाँ हमने दफन कर दिए, और वहीं वो हमारी बॉडी टुकड़े टुकड़े होकर मिट्टी खा करके मिट्टी हो गई। हिंदू मरता है तो उनका जो जलाने का होता नहीं, या तो गवर्नमेंट के यहाँ बाकायदा है तो उसको जाकर कब्रिस्तान में देते हैं, वो एक टब होता है उसमें बंद करके ढन ने बिजली का बटन दबाया, दो मिनट के अंदर ख़त्म, ढकना खोल करके बुरश से जमा करके 500 ग्राम मिट्टी निकलती है जो दे देते हैं, ले ले जाकर चाटिए। ये जो हमारी 5 फीट की बॉडी है उसमें 500 ग्राम मिट्टी निकलती है, वो 500 ग्राम मिट्टी उसके रसा को दे दी जाती है, और बाकी कहाँ गया? जो हवा थी वो हवा हो गई, आग थी वो आग में गई, पानी था वो खत्म हुआ, जो मिट्टी के अज्जा थे वो 500 ग्राम मिट्टी है कुल इस बॉडी में जिससे 5 फीट का बदन तैयार हुआ। मुझे असल मजमून जो समझाना है वो ये समझाना है कि हमारी जो इस ये जो दुनिया है, इस दुनिया की चीज़ें तो हम आपको आँखों से भी कहो तो दिखा दें कि देखो ये है, आँखों खोल देख, लेकिन जैसे फ्यूचर की बातें हम नहीं पूरी तरह से दिखा सकते, इसी तरह से जो आखिरत की बातें हैं, दैट वर्ल्ड की जो बातें हैं वो पूरी तरह दिखा नहीं सकते हैं, आपके जहन से करीब कर सकते हैं। तो अजाब कब्र रूह को भी होता है और जिस्म के अज्जा को भी होता है। ये मजमून चूंकि दैट वर्ल्ड का है, उस दूसरी बरज़ख भी हमारे लिए दैट वर्ल्ड है और आखिरत तो है ही उस पर फार अवे, तो वहाँ के मामलात हम आँखों से आपको दिखा नहीं सकते हैं, जहन से करीब कर सकते हैं, अगर समझने वाला हो तो समझ सकता है। देखो टेलीफोन तीन है, लोकल, नेशनल, इंटरनेशनल। पता नहीं आपके यहाँ नेशनल इंटरनेशनल की तकसीम है या नहीं है। एक तो लोकल है टेलीफोन, एक नेशनल है मुल्क के अंदर जाता है, एक इंटरनेशनल है। तीन तरह के टेलीफोन है। मेरे घर में जो टेलीफोन रखा हुआ है अगर ये लोकल है तो टोरंटो के हर टेलीफोन से इसका ताल्लुक है, अगर मेरा टेलीफोन नेशनल है तो कनाडा के हर टेलीफोन से इसका ताल्लुक है, और अगर मेरा टेलीफोन इंटरनेशनल है तो पूरी दुनिया के हर टेलीफोन से इसका ताल्लुक है। मगर ये ताल्लुक तकदीरी है, यानी मान लिया गया है। तकदीरी का मतलब ये ताल्लुक मान लिया गया है। फिर जब मैंने रिसीवर उठाया और एक खास नंबर डायल किया तो इंडिया में पानोली में एक घर में घंटी बजने लगी। अब देखो उससे ये तहकीकी ताल्लुक हो गया, वहां घंटी बजी, सारी दुनिया से मेरे टेलीफोन का ताल्लुक था लेकिन सारी दुनिया में घंटी नहीं बजती, एक खास घर में घंटी बजती है, उस टेलीफोन से इसका तहकीकी ताल्लुक हुआ। پہلے تقدیری تعلق تھا، حکمی تعلق تھا، مان لیا گیا تھا، یعنی ایکسچینج مشین کے واسطے سے میرے ٹیلی فون کا تعلق پوری دنیا کے ٹیلی فونوں سے تھا، پھر جب ایک نمبر ڈائل کیا گیا تو اس کا، اور اگر میرا ٹیلی فون لوکل ہو اور میں انڈیا میں ٹیلی فون کروں تو وہ خالہ بولیں گی، فوراً خالہ بولیں گی کہ آپ کے ٹیلی فون میں یہ سویدھا پراپت نہیں ہے، یہ جسم میں یہ مثال ذہن میں رکھو۔ اب سنو، قیامت کے دن جب پہلی مرتبہ سور پھونکے گا اور سب انسان ختم ہو جائیں گے، پھر اس کے بعد جب اللہ بارش برسائیں گے اور انسانوں کے جو نئی باڈیاں زمین میں سے اگیں گی وہ پہلی والی مٹی ہی ہوگی، اس میں کوئی زیادتی نہیں ہوگی۔ حدیث شریف میں ہے کہ بچے کی ختنہ کرتے ہیں اس وقت جو چمڑی کاٹ کر پھینک دیتے ہیں اور وہ مٹی بن جاتی، وہ مٹی بھی اس جسم میں آئے گی، اللہ تعالیٰ اس مٹی کو بھی شامل کریں گے۔ غرض اس وقت کا جو ہمارا بدن ہے یہ جو مٹی بنے گا، اور یہی نہیں ہر ہفتے ناخن کاٹ کر کاٹے اور پھینک دیے مٹی بن گئے، یہ مٹی بھی ہمارے جسم میں آئے گی۔ ہم نے دو تین مہینے میں بال کاٹے اور پھینک دیے وہ مٹی بن گئے، یہ مٹی بھی اس میں آئے گی۔ جب ختنے کی چمڑی کاٹ کر پھینک دی یہ اس جسم میں آئے گی، تو بال جو مٹی بنے وہ کیوں نہیں آئیں گے، ناخن کیوں نہیں آئیں گے؟ یہ سب ہمارے اس جسم کے جتنے اجزاء ہیں، یہی اجزاء سے نیا جسم تیار ہوگا، اس میں کوئی نئی مٹی نہیں ہوگی۔ کیوں؟ نیکی کرتا ہے، روح اور باڈی دونوں مل کر نیکی کرتے ہیں، برائی کرتا ہے، روح اور باڈی دونوں مل کر برائیاں کرتے ہیں۔ ہم نماز پڑھتے ہیں تو جو تھکتے ہیں تو روح بھی تھکتی ہے اور ہمارا جسم بھی تھکتا ہے، جب تراویح ختم ہوتی ہے تو پنڈلی دبانی پڑتی ہے۔ ایسے ہی جب برائی کرتا ہے اور مزہ لیتا ہے تو روح بھی مزہ لیتی ہے برائی کا اور جسم بھی لیتا ہے۔ اس لیے آخرت میں جو جزا و سزا ہے روح اور جسم دونوں کو ہونی، جب دونوں نے اچھائی کی ہے دونوں نے برائی کی ہے، لہذا وہی جن اجزاء کے ساتھ باڈی پہلی بنی تھی اور روح نے اس میں آ کر اچھائیاں کی تھی اور برائیاں کی تھی، اسی باڈی اسی مٹی سے دوبارہ باڈی بنے گی اور وہی پہلی روح اس میں آئے گی اور پھر اس کی جزا و سزا ہوگی۔ میرے بھائیوں، یہ بتاؤ، جب روحیں پھونک دوبارہ سور پھونکا جائے گا اور روحیں اڑائی جائیں گی، تو دنیا میں زمین پر روحیں آئی اور جو کمرہ خالی ملا اس میں روح گھس گئی، ایسا ہوگا؟ یا ہر روح اپنی ہی باڈی میں جائے گی؟ کیا خیال ہے آپ کا؟ اپنی ہی باڈی میں جائے گی، یہ تھوڑے کہ جو کمرہ خالی ملا اس میں گھس گئے۔ یہ کوئی ہندوستان پاکستان کی تقسیم تھوڑی تھی کہ شرنارتی آئے جو گھر خالی ملا تالا توڑ کے گھس گئے۔ سوال یہ ہے کہ روح اپنے جسم کو پہچانتی کیسے؟ اس کا جواب دو مجھے، روح اپنا جسم پہچانتی کیسے؟ اس کا جسم کے ساتھ کوئی نہ کوئی کانٹیکٹ ہے، جیسے انٹرنیشنل ٹیلی فون کا کوئی نہ کوئی کانٹیکٹ ہے تقدیری، تب نمبر ڈائل کرنے سے فلاں جگہ پر گھنٹی بجتی ہے، اور اگر لوکل ٹیلی فون ہے تو نہیں بجتی کیونکہ اس کا تعلق نہیں ہے۔ اسی طرح ہر روح کو، روح اپنی جگہ پر ہے عالم برزخ میں، مٹی ہمارے گاؤں کے باہر کے قبرستان میں جسم مٹی بن گیا، مگر اس روح اور اس مٹی کے درمیان میں کوئی نہ کوئی کانٹیکٹ ہے، جیسے انٹرنیشنل ٹیلی فون کا کانٹیکٹ دنیا کے سارے ٹیلی فونوں سے ہوتا ہے، ایسا ہے۔ اور اسی وجہ سے جب روحیں ریٹرن کی جائیں گی تو ہر روح اپنی ہی باڈی میں جائے گی، دوسری باڈی میں نہیں گھسے گی۔ اور جب اس کا تعلق، روح کا بدن کے ساتھ تعلق ہے، تو یہ مضمون سمجھنے میں کیا دشواری ہے کہ قبر میں جو جزا و سزا ہوتی ہے یہ صرف روح کو نہیں ہوتی ہے، روح کے ساتھ جزا و سزا میں بدن کے اجزاء بھی شامل ہوتے ہیں، یہ مضمون سمجھانے سمجھنے میں کیا دشواری ہے؟ इसलिए अहलुस सुन्ना बस इतना ही हम समझा सकते हैं, जहन के करीब कर सकते हैं। अब अगर आप कहें कि हमें आंखों से दिखाओ तो ये तो हमारे बस का नहीं भी, क्योंकि ये मसला दिस वर्ल्ड का नहीं दैट वर्ल्ड का है, फिर प्रेजेंट टाइम का नहीं फ्यूचर टाइम का है, तो उसको हम इतना ही जहन के करीब कर सकते हैं, इससे ज्यादा नहीं समझा सकते। अल्लाह ताला ये इशाद फरमाते हैं। अब मैंने जो मजमून समझाया इसमें इस दुनिया में आने से पहले अहदे अलस्त में एक हमारी जिंदगी है उसका तज़किरा नहीं है, वो कौन जानता है। ये तो चार दिन से मैं समझा रहा हूं तब भी अल्लाह जाने आपकी खोपड़ी में घुसा मजमून या नहीं घुसा। और फिर क़यामत के बाद जन्नत और जहन्नम, ये भी काफिर कहाँ मानता है। और कुरान तो खिताब कर रहा काफिरों से कर रहा है, वो कह रहा कई फतकफुरून बिल्ला, तुम उस अल्लाह का कैसे इनकार करते हो। कई फतकफुरून बिल्ला ही वकुन तुम अमवातन, तुम नथिंग थे, फाहियाकुम तुम्हें वजूद बख्शा अल्लाह ने। इसको तो काफिर भी मानता है। हम आज जो हैं हम जब से हुए उससे पहले हम कहाँ थे, वो जो न थे नहीं थे वो अमवातन थे, फिर हमें उसने वजूद बख्शा। कुन तुम अमवातन फाहियाकुम, फिर वो तुम्हें मौत देगा, ये भी हर काफिर मानता है। सुम्मा युहयीकुम सुम्मा इलैहि तुरजऊन, फिर वो तुम्हें जिंदा करेगा और तुम्हें अल्लाह की तरफ लौटना है। ये ही बताना है उनको कि अगर ये तीन हकीकतें तुम मानते हो कि तुम नथिंग थे, तुम्हें थिंग बनाया, बीइंग होने के बाद में फिर तुम्हें नथिंग कर दिया, जो एक मरतबा वजूद देकर मादूम कर सकता है, फिर तुम्हें वो वजूद क्यों नहीं दे सकता है, तुम कैसे उसकी इनकार करते हो। पहली हयात तुम्हारी आंखों के सामने है, तुम कुछ नहीं थे और तुम्हें वजूद बख्शा, और हम बात कर रहे हैं तुम सुन रहे हो, और फिर तुम्हें मौत आनी है ये भी तुम जानते हो। जैसे पहले तुम मरे हुए थे ऐसे फिर इस वजूद के बाद में तुम्हें मरे हुए हो जाना है, तो उस मरे हुए के बाद तुम्हें वजूद दिया इसको तुम मानते हो, तो ये जो दूसरी मर्तबा मरोगे इसके बाद जो अल्लाह वजूद देंगे उसका कैसे तुम इनकार करते। ये वो मरहले हैं जो दरमियान के हैं, उसको अल्लाह ने बयान किया। और दाएं बाएं जो लंबी जिंदगियां गुजर चुकी उसका तज़किरा नहीं किया, क्योंकि मजमून ये है कि तुम्हारी ये दुनिया की जिंदगी ओनली दुनिया की लाइफ नहीं है, ये ओनली लाइफ नहीं है, इस लाइफ के बाद में सेकंड लाइफ आ रही है। और यहाँ का किया धरा जो कुछ तुमने किया है धरा है उसकी सब जजा और सजा आगे भुगतनी है। ये मजमून अल्लाह पाक ने समझाया है, उसको मैंने थोड़ी तफसील के साथ समझाया। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।